यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको जारी 75 महासभालाई आज राति भर्चुअल सम्बोधन गर्नुहुने। राष्ट्र संघको गरीबी निवारण सम्बन्धी उच्च स्तरीय बैठकलाई प्रधानमन्त्री ओलीद्वारा गए राति सम्बोधन। नागरिकको सहज जीवनयापनको विषय नै नेपालको मुख्य प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाई। नेपालमा आज थप 1313 जनामा कोरोना संक्रमण। पछिल्लो 24 घण्टामा 1455 जना संक्रमण मुक्त। कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको औषधिको अभाव नरहेको स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट। र विश्वमा कोरोना संक्रमितको संख्या 3,24,63,000 नाघ्यो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको जारी 75 महासभालाई आज राति सम्बोधन गर्नुहुने भएको छ। महासभालाई प्रधानमन्त्रीले अभिलेखित भिडियो मार्फत सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि गए राति राष्ट्र संघको 75 महासभा अन्तर्गतको गरीबी निवारण सम्बन्धी उच्च स्तरीय बैठकलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण गर्दै नागरिकको सहज जीवनयापनको विषय नै नेपालको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले नेपालमा गरीबीको दर पछिल्ला वर्षहरूमा कम हुँदै गएको बताउनुभयो। उहाँले कोविड-19 महामारीका कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन उपलब्ध स्रोत साधन पुनः छुट्याउन अपरिहार्य रहेको बताउनुभयो। इमानदार राष्ट्रिय प्रयास र वृहत विश्वव्यापी विकास सहायता तथा समर्पित सहयोगी कदमबाट नै अहिलेको महामारीलाई पराजित गर्न सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो। नेपालमा सरकारले कोही भोको पर्दैन कोही भोको मर्दैन भन्ने नारा र लक्ष्य लिएर सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो। अफगानिस्तान, चिली, कोस्टारिका र होन्डुरसका राष्ट्रपति, इक्वेडरका उपराष्ट्रपति तथा पाकिस्तानका प्रधानमन्त्री लगायत नेताहरूले बैठकलाई सम्बोधन गर्नुभएको राष्ट्रसंघका लागि न्यूयर्क स्थित स्थायी नेपाली नियोगले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र स्विजरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारूका बीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा स्विस राष्ट्रपतिले अहिलेको महामारीको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना भाइरसबाट नेपालमा आज थप 1455 जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 1455 जना थपिएसँगै संक्रमण मुक्त हुनेको संख्या 51,866 पुगेको र निको हुनेको दर 73.4% रहेको जानकारी दिनुभयो। यसैगरी नेपालमा आज 1313 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। आज 12,262 नमूना परीक्षण गर्दा 1313 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज विभिन्न 52 जिल्लाका थप 453 जना महिला र 860 जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या 70,614 पुगेको छ। आज काठमाडौँ उपत्यकामा मात्रै 645 जना संक्रमित थपिएका छन्। आज काठमाडौँका 503 जना, ललितपुरका 91 र भक्तपुरका 51 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी आज विभिन्न 70 जिल्लामा गरी 18,299 जना सक्रिय संक्रमित रहेका छन्। रसुवा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी 7 जिल्लामा भने कोही पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 8,237 जना संस्थागत आइसोलेसन तथा 10,052 जना होम आइसोलेसनमा रहेका छन्। यसैगरी 227 जना गम्भीर लक्षण सहितका संक्रमितको आईसीयूमा र 39 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 6 जनाको मृत्यु भएपछि हालसम्म कोरोना संक्रमणपछि नेपालमा मृत्यु हुनेको संख्या 459 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार आज मोरङ, काठमाडौँ र कपिलवस्तुका 1-1 जना महिला तथा मोरङ, ललितपुर र सप्तरीका 1-1 जना पुरूषको मृत्यु भएको छ। यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि निर्धारण गरेको दायरा र मापदण्ड भन्दा बाहिरका व्यक्तिको रियल टाइम पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ। आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोनाको लक्षण देखिएका बिरामी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू लगायत सरकारले निर्धारण गरेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको मात्रै परीक्षण गर्न अनुरोध गर्नुभयो।
कोविडको लक्षण भएका सबै व्यक्तिहरू जस्तै ज्वरो, सुक्खा खोकी, सास फेर्न गाह्रो हुने, स्वाद गन्ध थाहा नपाउने, पखाला लागेका व्यक्तिहरू, संक्रमित व्यक्तिहरूको निकट सम्पर्कमा आएका व्यक्तिहरूको 5 दिनपछि विदेशबाट फर्किएका र कम्तीमा 5 देखि 7 दिन क्वारेन्टिनमा बसेका व्यक्तिहरू, अग्रपंक्तिमा रहेर काम गर्नेहरू, आईसीयूमा राख्नुपर्ने सबै व्यक्तिहरू, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू र 60 वर्ष नागेका व्यक्तिहरू, शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरू, चिकित्सकीय सल्लाह अनुसार चिकित्सित बिरामीहरूको डिस्चार्ज गर्नका लागि आफ्नो खर्चमा कूटनैतिक नियोग वा भिसा प्रयोजनका लागि यति कामका लागि मात्र पीसीआर परीक्षण गर्न अनुरोध छ। त्यसभन्दा बाहेकका व्यक्तिहरूलाई परीक्षण नगर्न नगराउनु हुन सबैमा अनुरोध छ।
यसैगरी मन्त्रालयले कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेमडेसिविर औषधिको अभाव नभएको र सरकारले आवश्यकता अनुसार निशुल्क उपलब्ध गराइरहेको जनाएको छ। आजको प्रेस ब्रिफिङमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले लामो समय अस्पताल बस्नुपर्ने बिरामीमा यो औषधिले फाइदा पुर्याएको देखिएको हुनाले परीक्षणका लागि मात्रै प्रयोगमा ल्याइएको बताउनुभयो।
कोविड 19 उपचारको लागि रेमडेसिविर भन्ने औषधि केही उपयोगी रहेको भनेर प्रचलनमा ल्याइएको हो र यसलाई अहिले क्लिनिकल ट्रायल अन्तर्गत प्रयोगमा ल्याइएको छ। यसमा चाहिँ सबैजना ढुक्क हुनुहोला, यसलाई चाहिँ चिकित्सकीय निगरानीमा बिरामीको इच्छा बमोजिम र सरकारबाट स्वीकृत प्राप्त कोविड ट्रिटमेन्टको लागि तोकिएका अस्पतालमा बाल स्वास्थ्य अनुसन्धान परिषदको अनुसन्धान अन्तर्गत रहेर जोसुकै चिकित्सकहरूले चाहिँ इच्छा जाहेर गरे पश्चात त्यस्ता बिरामीहरूलाई चाहिँ यो उपलब्ध छ र निशुल्क उपलब्ध छ। यो औषधि अहिले मात्र धेरै समय अस्पताल बस्ने बिरामीहरूलाई चाहिँ केही कम समयमा नै अस्पतालबाट चाहिँ डिस्चार्ज हुन सक्ने फाइदा देखिएको हुँदा यसलाई प्रचलनमा ल्याइएको छ।
महानिर्देशक ढकालले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अन्य औषधिहरू समेत अभाव नरहेको समेत जानकारी दिनुभयो। प्रदेश नम्बर 5 सरकारले चाडपर्वमा कोविड 19 जोखिम बढ़न सक्ने भन्दै सीमा क्षेत्रमा हुने छोटो अवधिको आवत जावत पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले उच्च संक्रमणबाट भारतसँग सीमाना जोड़िएका 6 जिल्लाबाट हुने नियमित क्रियाकलापलाई व्यवस्थापन र नियन्त्रण गर्ने निर्णय गरेको हो। बैठकले संक्रमितको उपचारका लागि अस्पतालको क्षमता विस्तार गर्ने, परीक्षणको दायरा बढ़ाउने तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना सम्बन्धी जिल्ला प्रशासनले विशेष अनुगमन गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण फैलन नदिन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका आजदेखि 1 साताका लागि सील गरिएको छ। पालिकाका 180 वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण समुदाय स्तरमा फैलन नपाओस् भनेर आजदेखि सील गरेको गाउँपालिकाका अध्यक्ष सरोज एभिङले जानकारी दिनुभयो। संघीय संसदको महिला तथा सामाजिक समितिले कोरोना भाइरसले समाजमा परेको असरको यथाशीघ्र अध्ययन अनुसन्धान थाल्न सरकारलाई निर्देशन दिएको छ। महामारी र सामाजिक प्रभाव सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले कोरोनाका कारण गरीबी र बेरोजगारी बढ़नुका साथै समाजमा गलत क्रियाकलाप विकसित हुन सक्ने भएकाले समाधानका लागि अध्ययन अनुसन्धान थाल्न सरकारलाई निर्देशन दिएको हो। बैठकले कोरोनाका कारण दैनिक जालादारीमा काम गर्ने वर्ग बढ़ी प्रभावित भएकाले उनीहरूको तथ्याङ्क यकिन गरी रोजगारी प्रदान गर्ने वातावरण बनाउन स्थानीय तहसँग समन्वय गर्न समेत सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले कोरोना भाइरसको महामारीबाट सिर्जित समस्या सम्बोधन गर्न पर्याप्त कानूनी नीतिगत र रणनीतिगत व्यवस्था गर्न तथा त्यसमा लैंगिक पक्षलाई समेत ध्यान दिन सरकारलाई निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको ब्यास गाउँपालिका 1 छाङ्ग्रोको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर 50 गुल्मको उद्घाटन गर्नुभएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले त्यहाँको कौवा तिंकर लगायत क्षेत्रमा निरीक्षण गरी भोलि फर्किने योजना रहेको जानकारी दिनुभयो। भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकै गत वैशाख 31 गते सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट राखिएकोमा गत अषाढ 28 गतेको मन्त्री परिषदको निर्णय अनुसार छाङ्ग्रोमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्म अरियालले महिलाको नेतृत्व बढ़ाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ। सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री अरियालले महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरबाट 713 आयोजनाका आवेदन परेका छन्। मन्त्रालयले स्थानीय प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ 1 पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो। मन्त्रालयले प्राप्त भएका पर्यटकीय उपज प्रस्तावको छनौट र प्राथमिकीकरणको मापदण्ड तोकिएको मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो। लोकसेवा आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएका परीक्षाहरूको नयाँ तालिका सार्वजनिक गरेको छ। आयोगले शाखा अधिकृत नायब सुब्बा र स्थानीय तहतर्फमा सहायक महिला विकास निरीक्षक पदको तालिका आज सार्वजनिक गरेको हो। न्याय सेवातर्फका अधिकृत पदको परीक्षा कार्तिक 18-20 गतेसम्म, व्यवस्थापिका संसद आन्तरिक प्रतिस्पर्धाको पहिलो पत्रको परीक्षा कार्तिक 21 र दोस्रो पत्रको परीक्षा कार्तिक 22 गते हुने आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिनुभयो। प्रशासन, परराष्ट्र, लेखा परीक्षण र संसद सेवातर्फ खुल्ला तथा समावेशी परीक्षा कार्तिक 23 गतेदेखि शुरू हुने लोकसेवा आयोगले जनाएको छ। यस्तै नायब सुब्बा अन्तर्गत विभिन्न सेवाका परीक्षा मंगिर 7 गतेदेखि 12 गतेसम्म हुने लोकसेवा आयोगले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द रहेको अवस्थामा रूपन्देहीको सियारी गाउँपालिकाले भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अप्नाएर आंशिक रूपमा विद्यार्थीहरूलाई विद्यालयमा पढ़ाउने वातावरण मिलाएको छ। रूपन्देहीबाट संवाददाता कमला पाण्डेको रिपोर्ट।
रूपन्देहीको सियारी गाउँपालिकाले सहजीकरण मार्फत सम्पर्क कक्षा सञ्चालन गरेको छ। अभिभावक, शिक्षक र जनप्रतिनिधिहरूको सल्लाह र कार्यपालिकाको बैठकको निर्णय अनुसार सहजीकरण मार्फत सम्पर्क कक्षा सञ्चालन गरिएको हो। वैकल्पिक रूपमा कक्षा 6-10 कक्षासम्म सम्पर्क कक्षा सञ्चालन गरिएको बताउनुहुन्छ सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारू।
हामी जहाँ भौतिक समाजमा सबैका पुगेको छ, त्यही भएर यो बेन्चमा दुईजना मात्रै राखेको दूरी राखेरै सञ्चालन गर्ने भन्ने कुरालाई मध्यनजर गरेर अगाडि बढिरहेका छौँ।
स्वास्थ्यलाई ध्यान दिएर सुरक्षाका उपाय अपनाउँदै विद्यालयमा पढाइ शुरू गरिएको छ। यसरी अध्ययन गरेका विद्यार्थीहरूलाई सहजीकरण तथा प्रयोगत्मक अध्ययनबाट 20 अङ्क, अभिभावकको भूमिका मूल्याङ्कनबाट 5 अङ्क, उपस्थितिमा 4 अङ्क र सरसफाई बापत 1 अङ्क गरी जम्मा 30 अङ्कको पूर्णाङ्क रहने बताउनुहुन्छ सियारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधीर पौडेल।
एकपटकमा चाहिँ विद्यालयको कक्षा कोठा संख्या हेरेर दुईटा विद्यार्थी बस्ने, एउटा कक्षामा चाहिँ 20 भन्दा बढी विद्यार्थी नराख्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्ने,
विद्यार्थीहरू प्रवेश हुने गेटमा साबुन, पानी, कक्षामा सिट प्लानिङ र सेनिटाइजरको व्यवस्थाका साथ साथै विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षा मापनको बारेमा बताई कक्षा शुरू गरिएको बताउनुहुन्छ जनता मावि पश्चिम अमुवाका शिक्षक मथुरा यादव।
गेटमा इन्ट्री लिने बेलामा साबुन पानी त्यहाँ राखिदिएका छौँ, जसले मास्क लगाएको छैन उसलाई हामीले मास्क लगाउन दिएका छौँ, सिट प्लानिङ नै हामीले गरिदिएका छौँ।
कोरोना भाइरस जोखिमको अवस्था हेरी गाउँपालिकामा वैकल्पिक विधिबाट संस्थागत तथा निजी विद्यालयका विद्यार्थीहरूलाई यस अघिदेखि नै पढाइ शुरू गरिँदै आएको थियो। कमला पाण्डे, रेडियो नेपाल, बुटवल।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। केही दिनदेखि लगातार परेको वर्षाका कारण पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ। पहिरोले अर्घाखाँचीमा 17 घर बगाएको छ भने नवलपरासीमा पहिरो झरेपछि बस भीरबाट खस्दा 1 जनाको मृत्यु हुनका साथै 6 जना घाइते भएका छन्। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका बार स्थित कोठिया मैदानमा पहिरोले 18 घर गोठ बगाएको हो। केही दिनदेखिको अविरल वर्षापछि आज दिउँसो पहिरो खस्दा 18 घर बगाए पनि दिउँसो भएकाले मानवीय क्षति भने हुन नपाएको वडा नम्बर 12 का वडाध्यक्ष बाबुराम गैरेको भनाई उद्धृत गर्दै हाम्रा संवाददाता नेत्र मरासिनीले जनाएका छन्। माथिबाट झरेको पहिरो नरोकिएकाले जोखिम कायमै रहेको ले 40 परिवारलाई सुरक्षित ठाउँमा सारिएको नगर प्रमुख सूर्य अधिकारीले बताउनुभयो। नगर प्रमुख अधिकारीका अनुसार विस्थापित परिवारलाई स्थानीय गैरा मावि रजिया र कोठिया मैदान मन्दिरको समथर जग्गामा राखिएको छ। यस्तै नवलपरासीको नवलपुर दाउन्नेमा पहिरोले बस भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। जिल्लाको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिक सड़कमाथिबाट खसेको पहिरोले बस भीरबाट खस्दा बसमा सवार रूकुम पश्चिम 8 बिस्कोट गाउँपालिका 10 का 25 वर्षीय हरिश चन्द्र केसीको मृत्यु भएको हो। बस सड़कबाट करिब 30 फीट तल खसेको अन्य 6 जना घाइते भएका र उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। यस्तै अविरल वर्षाका कारण 12 मा 8 घर भत्किएका छन् भने हजारौं हेक्टरमा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय 12 का प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वर्षाका कारण घर भत्किएपछि विस्थापित भएका 8 घर परिवार छिमेकीकोमा आश्रय लिएर बसेका छन्। त्यसै गरी वर्षाको ठोरी गाउँपालिका 1 मा वर्षाका कारण जलमग्न भएको छ भने 1 घर भत्किएको छ। वर्षाले रौतहट को लाल बकैया बागमती झाजर खोला र चाँदी खोलामा पानीको बहाव उच्च भएपछि बौद्धिमाई परोहा इस्नाथ राजपुर र कटहरिया नगरपालिकाका अधिकांश भूभाग जलमग्न भएपछि त्यहाँका धान तथा तरकारी बालीमा क्षति भएको स्थानीय प्रहरीले जनाएको छ। बझाङ जिल्लाका ग्रामीण भेगका बासिन्दाले अझै पनि आयोडिनयुक्त नुन सहज रूपमा पाउन सकिरहेका छैनन्। आयोडिनयुक्त नुन किन्नका लागि घण्टौं लगाएर सदरमुकाम जाँदा समेत आवश्यकता अनुसार नुन नपाएको स्थानीयको गुनासो छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
मानव स्वास्थ्यका लागि आयोडिन नुनको उपभोग अति आवश्यक मानिएता पनि बझाङ जिल्लाका ग्रामीण भेगका बासिन्दाहरूलाई भने अझै आयोडिन नुन पाउन समस्या देखिएको छ। सदरमुकाम चैनपुरमा नुन लिन आएका थलारा गाउँपालिका खानी घर भएका सुनराज सुनार
आयोडिन नुनको अभाव भएका कारण गाउँघर वितरण गरिदिनु आग्रह गर्न चाहन्छु।
त्यसै गरी खप्तरछन्दा गाउँपालिका घर भएका रमानन्द जोशी र सुबेडा घर भएका दीपक राज जोशीले पनि नुनको समस्या भइरहेको बताउँदै भने
5 पोका प्रति व्यक्ति दिन्छ, त्यो 5 पोका सिद्धिसकेपछि फेरि सदरमुकाम धाउनुपर्छ, न किनेर खान पाएको छ, न अनुदानको आयोडिन युक्त नुन सर्वसुलभ छैन।
उता जिल्लाको तलकोट गाउँपालिकामा पनि गाउँघरतिर आयोडिन नुनको समस्या भएको गाउँ कार्यपालिका सदस्य हिउँकला नेपाली र रना धामीले बताउनुभयो।
दोकानबाट किन्दा पनि 50-40 रुपियाँ हालिमिन्टो 1 पोका खान नल्याएका छन्। यो आयोडिन नुनको आवश्यकता छ, जसरी हुन्छ गाउँपालिकामा चाहियो।
यता साल ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय बझाङका प्रमुख टेक बहादुर बोहराले समुदायमा नुनको समस्या नहुने गरी सैनपुरको डिपो र बिक्री केन्द्र मार्फत व्यवस्थापन भइरहेको बताउनुभयो।
हाम्रो जिल्लामा स्टक 1700 क्विन्टल छ। हामीले सदरमुकाम अथवा नगरपालिका आसपासमा चाहिँ प्रति व्यक्ति 5 केजीको दरले वितरण गरिरहेका छौँ र टाढागालाई 11 केजी दिइरहेका छौँ। सदरमुकाममा मात्र नभएर तलकोट साइपाल र बागथलामा अस्थायी बिक्री केन्द्रहरू छन् र त्यो बिक्री केन्द्रहरूमा वर्षको 1 पटक अथवा 2 पटक वर्षभरिलाई पुग्ने गरेर प्रति परिवार 1 क्विन्टलदेखि लिएर 2 क्विन्टलसम्म हामीले नुन वितरण गर्ने गरेका छौँ।
एडिन नुन बिक्री वितरण गर्ने साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो कार्यालय सदरमुकाम पुरमा मात्र भएकाले सर्वसुलभ रूपमा नुन नपाउन समस्या देखिएको बझाङ जिल्लामा जिल्लाका अन्य स्थानहरूमा पनि डिपो विस्तार गरिनुपर्ने जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
राष्ट्रिय मानव अधिकार आयोगले डाक्टर गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न सरकारसँग माग गरेको छ। आयोगद्वारा आज जारी विज्ञप्तिमा डाक्टर केसीसँग नेपाल सरकारले गरेका सम्झौताप्रति गम्भीर हुँदै डाक्टर केसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यान आकर्षण गरिएको छ। चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका 6 स्थित बबिराम मस्ट मन्दिरमा गत भदौ 29 गतेदेखि डाक्टर केसीले आमरण अनसन शुरू गर्नुभएको हो। उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उहाँलाई काठमाडौँ ल्याई त्रिवी शिक्षण अस्पताल महाराजगंज राखिएको छ। मकवानपुरमा पानी तान्ने मोटर मरमतका लागि इनारभित्र गएका 2 जनाको इनारमा डुबेर मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका 7 स्थित शाह पार्टी प्यालेसको इनारमा डुबेर पार्टी प्यालेसका संचालक 30 वर्षीय सूरज शाह र स्थानीय 16 वर्षीय उत्सव नेपालीको मृत्यु भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 3,24,63,000 नाघेको छ। संक्रमणका कारण हालसम्म 9,88,576 जनाको ज्यान गइसकेको छ भने करिब 2,40,00,000 मानिस संक्रमण मुक्त भइसकेका छन्। कोरोनाका कारण सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिका, भारत र ब्राजिलमा संक्रमण दर अझै बढ़दो रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या 72,00,000 पुग्न लागेको छ भने मृतकको संख्या 2,00,000 नागेको छ। यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या दिनहुँ बढ़िरहे पनि मृत्युदर भने अन्य मुलुकभन्दा कम रहेको छ। भारतमा 58,23,000 भन्दा बढ़ी संक्रमित मध्ये 92,347 जनाको ज्यान गएको छ। ब्राजिलमा कुल 46,60,000 संक्रमित मध्ये 1,40,000 ज्यान गुमाएका छन्। दक्षिण कोरियाली एक नागरिकको सीमा क्षेत्रमा भएको हत्यापछि उत्तर कोरियाली नेता किम जोङ उनले माफी माग्नु भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पत्र मार्फत उत्तर कोरियाली नेता किम जोङले नहुनुपर्ने घटना हुन गयो भन्दै माफी माग्नु भएको दक्षिण कोरियाले जनाएको छ। दक्षिण कोरियाबाट उत्तर कोरिया छिर्न खोजेका ती 47-वर्षीय व्यक्तिमाथि सेनाले गोली चलाएका थिए। अमेरिकाको रिपब्लिकन दलका नेता मिच म्याक कनेलले आगामी नोभेम्बर 3 हुने राष्ट्रपति निर्वाचनमा जसले जिते पनि शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हारे सत्ता नछाड्ने भन्नुभएपछि भोलिपल्टै राष्ट्रपति ट्रम्पको दल रिपब्लिकनका नेताले सो सम्बन्धमा प्रश्न पार्नु भएको हो। राष्ट्रपति ट्रम्पले गुलागबाट हुने मतदानमा आशंका व्यक्त गर्नुभएपछि निर्वाचन अधिकारीहरूले यस्तो मतदान सुरक्षित र विश्वासयोग्य रहेको बताएका छन्। करिब 6 हप्ता बाँकी रहँदा निर्वाचन पर्यवेक्षकहरूले गरेको अनुमानमा राष्ट्रपति ट्रम्प भन्दा उहाँका डेमोक्रेट प्रतिद्वन्दी जो बाइडेन अगाडि हुनुहुन्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्ष 2077-78 को पहिलो महिनामा नेपालमा कुल वस्तु आयात 19.6% घटेको र 85,81 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 11.5% घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः 16.8%, 39.7% र 10.5% घटेको छ। साउनमा नेपालको कुल वस्तु निर्यात 8.9% बढेर 9,62 करोड़ पुगेको छ। गन्तव्यका आधार भारत तथा अन्य मुलुकतर्फ क्रमशः 4.4% र 25.5% निर्यात वृद्धि भएको छ भने चीनतर्फ 71.7% घटेको छ। वस्तुगत आधारमा पश्मिना, उनी, गलैंचा, आयुर्वेदिक औषधि, जड़ीबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यान, धागो, जस्ता पाता लगायतका वस्तुको निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मुलुकको आर्थिक अवस्थाको विश्लेषण सम्बन्धी प्रतिवेदनमा वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पाटपूर्जा, कच्चा सोयाबीन तेल, कोइला, खानी तेल लगायतका वस्तुको आयात बढ़ेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा लगायतका वस्तुको आयात घटेको छ। संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरबाट 713 आयोजनाका लागि आवेदन परेका छन्। मन्त्रालयले तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ 1 पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो। कार्यक्रम आह्वानमा तहगत रूपमा प्रदेशबाट 10, महानगरपालिकाबाट 9, उपमहानगरपालिकाबाट 10, नगरपालिकाबाट 307 र गाउँपालिकाबाट 377 मन्त्रालयमा कार्यक्रम प्रस्ताव प्रस्तुत गरेका छन्। तीन दिनदेखि लगातार ओह्रालो लागेको सुन तथा चाँदीको मूल्य असोज 9 शुक्रबार वृद्धि भएको छ। यस दिन सुन तोलामा 800 रूपियाँ बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापाबाल सुन प्रति तोला 93,900 रूपियाँमा र तेजाबी सुन प्रति तोला 93,400 रूपियाँमा कारोबार भएको छ। बिहिबार सुन प्रति तोला 93,100 रूपियाँमा किनबेच भएको थियो। शुक्रबार चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढेर प्रति तोला 1,160 रूपियाँमा किनबेच भएको छ। अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले करको दायरा विस्तार गर्दै कर परीक्षणको गुणस्तरीयता वृद्धि गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको भर्चुअल व्यवस्थापन गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै अर्थ सचिव ढुङ्गानाले डिजिटल अर्थतन्त्रलाई करको दायरामा ल्याउने विषयमा विशेष चनाखो हुन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
अब खेलकुद समाचार अजय बमबाट।
खेलाड़ीलाई प्रशिक्षणको स्वीकृति दिन राष्ट्रिय खेलकुद परिषद राखेपा तयार देखिएको छ। कोरोना भाइरसको महामारीका कारण झण्डै 6 महिनादेखि बन्द रहेको प्रशिक्षणलाई शुरू गर्न राखेपा तयार देखिएको हो। सरकारले लागू गरेको लामो समयको लकडाउन र निषेधाज्ञाले खेलकुद गतिविधि अघि बढ़ाउने चुनौती राखेपा समक्ष रहेको छ। राखेपा सदस्य सचिव रमेश कुमार सिलवालले प्रशिक्षणको अनुमति दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण शुरू गर्ने तयारी अघि बढ़ेको जानकारी दिनुभयो। राखेपाले सामाजिक दूरी कायम राख्दै सरकारको मापदण्ड र सम्बन्धित सम्बन्धित संस्थाको अन्तर्राष्ट्रिय मापदण्डलाई कायम राख्दै प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ। सरकारले धेरै मानिसको भीड़भाड़ हुने कार्यक्रम तथा खेल प्रतियोगितालाई तत्काल बन्द गर्ने निर्णय यथावत गरेको छ। सोही कारण खेलकुदको प्रशिक्षण सञ्चालन गर्न राखेपालाई कठिनाई भइरहेको छ। प्रशिक्षणका लागि चौतर्फी रूपमा दबाव आउन थालेपछि राखेप समेत सबै खेलकुदको प्रशिक्षणलाई शुरू गर्ने तयारीमा जुटेको हो। विश्व फुटबल महासंघ फिफाले ट्रिनाडा एण्ड टोबागो फुटबल संघलाई निलम्बन गरेको छ। फिफाको नियम उल्लंघन गरेको भन्दै तत्काल लागू हुने गरी फिफाले क्यारिबियन फुटबल संघलाई निलम्बन गरेको हो। फिफा काउन्सिलले गरेको निर्णयमा ट्रिनाडा एण्ड टोबागो संघले आर्टिकल 59 अन्तर्गत नियम उल्लंघन गरेको बताएको छ, जसमा फिफाले तत्कालका लागि तटस्थ समिति बनाएको छ। ट्रिनाडा एण्ड टोबागो फुटबल संघमा अव्यवस्थित काम गरेको र भ्रष्टाचार गरेको भन्दै कार्यवाही गरेको हो। इण्डियन प्रिमियर लीग आईपीएलले रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ। आईपीएल अन्तर्गत बिहबार राति किङ्स इलेभेन पञ्जाब विरुद्धको खेलमा स्लो ओभर गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो। आईपीएलले कोहलीलाई 12,00,000 भारू जरिवाना गरेको हो। पञ्जाब विरुद्धको खेलमा बेंगलोर 97 रनले पराजित भएको थियो।
अब मौसम। आगामी 24 घण्टामा प्रदेश 1-2 बागमती र गण्डकीमा सामान्य बदली रही केही एवं प्रदेश 5 कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1-2 र गण्डकीका 1-2 स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21.5, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 39 मिलिमिटर। काठमाडौँको अधिकतम 29.3, न्यूनतम 18 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.4, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 35.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5, न्यूनतम 22.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.2, न्यूनतम 22.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको जारी 75 महासभालाई आज राति भर्चुअल सम्बोधन गर्नुहुँदै राष्ट्रसंघको गरीबी निवारण सम्बन्धी उच्चस्तरीय बैठकलाई प्रधानमन्त्री ओलीद्वारा गएराती सम्बोधन नागरिकको सहज जीवनयापनको विषय नै नेपालको मुख्य प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाई। नेपालमा आज थप 1,313 जनामा कोरोना संक्रमण, पछिल्लो 24 घण्टामा 1,455 जना संक्रमण मुक्त। कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको औषधिको अभाव नरहेको स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट। र विश्वमा कोरोना संक्रमितको संख्या 3,24,63,000 नाग्यो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।